أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. گزشتہ خطبے میں میں نے یہ بتایا تھا کہ اس دفعہ پنجاب حکومت نے جماعت احمدیہ کو ربوہ مرکز میں سلسلہ میں ایک لمبے عرصے کے انقطاع کے بعد خدام الحمدیہ کے اجتماع کی اجازت دے دی ہے. اگرچہ اجازت اپنی ذات میں بہت ہی کنجوسی کے ساتھ دی گئی ہے, کئی ایسی شرائط عائد کی گئی ہیں جن کی روح سے جو اجازت کے نتیجے میں بشاشت پیدا ہونی چاہیے تھی ویسی نہیں ہو سکتی, لیکن بہرحال اجازت ضرور ہے. تو اس پہلو سے میں نے جماعت کو تاکید کی کہ اس پر بھی شکر واجب ہے, اور خدا کا شکر تو ہم ہمیشہ کرتے ہی ہیں اور ہمیشہ کرتے رہیں گے, مگر پنجاب حکومت نے جو معمولی سی شرافت کا اظہار کیا ہے اس کے نتیجے میں اس حکومت کا شکریہ ادا کرنا واجب ہے. ساتھ ہی میں نے یہ بتایا تھا کہ مجھے ڈر ہے کہ علماء, یعنی وہ پاکستان کے معاندین جو علماء کہلاتے ہیں اور جماعت احمدیہ کے در پہ آزار رہتے ہیں, ان کو یہ اجازت بہت تکلیف دے گی اور اس کا وہ شدید رد عمل دکھائیں گے, اور ہم نہیں کہہ سکتے کہ حکومت پنجاب پر اس کا کیا اثر پیدا ہوتا ہے. ان دونوں باتوں میں سے پہلی بات اصلاح طلب ہے. جو اجازت حکومت پنجاب کی طرف منسوخ کی گئی تھی, معلوم ہوتا ہے وہ ڈپٹی کمشنر نے دی تھی, اور معلوم یہ ہوتا ہے کہ اپنے بالا افسروں سے انہوں نے پوری احتیاط کے ساتھ وضاحت کے ساتھ اجازت حاصل نہیں کی تھی. چنانچہ اجازت دینے کے مان بعد جب علماء نے شور مچایا, یعنی ان لوگوں نے جن کو علماء کہا جاتا ہے, انہوں نے شور مچایا, تو پہلے دن ہی حکومت پنجاب نے شدید رد عمل دکھایا احمدیوں کے خلاف, اور ڈی سی نے زبانی پیغام بھیجوایا اے سی کو کہ وہ فوری طور پر دھونس جما کر جس طرح بھی ہو اس اجازت کو منسوخ کروا کر یہ اجتماع بند کروا دیں. اے سی اور پولیس والے نمائندے جماعت پر زور دیتے رہے, لیکن جماعت نے یہ موقف لیا کہ جب تک آپ باقاعدہ تحریری طور پر اپنی تحریری اجازت کو منسوخ نہیں کرتے, اس وقت تک آپ کا کوئی حق نہیں کہ ہم سے توقع رکھیں کہ ہم ایک جاری اجتماع کو بند کر دیں جس میں شمولیت کے لیے ہزارہا نوجوان دور دراز کا سفر طے کر کے آئے ہیں. لیکن انہوں نے اپنا دھونس کا طریق جاری رکھا, اور دباؤ ڈالنے کے لیے نادر صاحب امور عامہ مرزا خورشید احمد صاحب کو اور ان کے بھائی جو اس وقت نادر اصلاح ارشاد ہیں, ایک حصے کے نادر اصلاح ارشاد ہیں مرزا غلام احمد صاحب کو, उनको पकड़ लिया बगैर किसी वारंट के, बगैर किसी तहरीरी हुक्मनामे के, और उनके साथ दो अमूरे आमा के कारकुनान को और उसके अलावा कुछ और लोगों के पकड़ने के लिए उन्होंने कोशिश शुरू कर दी और इनको रात को छापा मार के वहाँ चिन्योट थाने में पहुँचा दिया गया, जहाँ से दूसरे दिन बाकायदा जेल में मुंतकिल किया गया। उनकी हिमाकत की हद ये है कि जमात को यह पैगाम भी दिया कि अगर आप इन दोनों को छुड़वाना चाहते हैं तो इनके बदले कोई और अहमदी दे दें, और मुझे ये पैगाम फ़ोन के ज़रिए मिला। मैंने पैगाम देने वाले से कहा कि आप सोचा क्यों नहीं, ये पैगाम को देने वाला पैगाम है, मेरे लिए सारे अहमदी बराबर हैं, बल्कि वो दो खुदा तआला के फ़ज़ल से सआदत पा रहे हैं, मैं क्यों उनकी सआदत में मुकिल हूँ, इस बात का सवाल ही पैदा नहीं होता। आपको फौरन इनकार कर देना चाहिए था। जमात अहमदिया के किसी फ़र्द को खा वो किसी मुकाम से ताल्लुक़ रखता हो, अगर खुदा की खातिर अज़ियत दी जा रही हो तो उसका दुनिया में कोई मुतबादिल नहीं है, उसका ही हक़ है, उसी को यह सआदत नसीब हुई है, और उसकी सआदत में मुखर होने का मुझे भी कोई हक़ नहीं। चुनाचे मैंने कहा उनको कहें मज़े करें, और मुझे बड़ी खुशी हुई है इस पहलू से कि हज़रत मसीह मौऊद अलैहिस्सलाम के ख़ानदान को भी इस बाबरकत दौर में इस थोड़ी सी अज़ियत की, जो बिल्कुल मामूली है, तौफीक अता हुई। उसके बाद जब दूसरे दिन भी जमात अहमदिया ने इज्तिमा बंद करने से इनकार कर दिया तो एक वफद एसी के पास पहुंचा कि पुलिस इस तरह दबाव कर रही है, आप ये जुल्म कर रहे हैं, आप आखिर क्या चाहते हैं? जब तक तहरीरी हुक्मनामा नहीं मिलेगा हम हरगिज़ इस इज्तिमा को मनसूख नहीं करेंगे। उसने कहा हमने आपको तहरीरी इजाज़त ही नहीं दी थी, हमने तो सिर्फ ये इजाज़त दी थी कि आप खेलें करें, आपने हमसे धोखा किया है, और खेलों के नाम पर इजाज़त लेके आपने तरबियती इज्तिमा भी शुरू कर दिया। उन्होंने जवाब दिया कि खेलों के लिए आपने मस्जिद अक्सा में इजाज़त देनी थी, वो कौन सी खेलें थीं और जिस्मानी मुकाबले थे और दौड़ें थीं जो मस्जिद में मुनक़द की जाती, इसलिए आप अकल से काम लें। और साथ उन्होंने उसकी उस इजाज़तनामे की फ़ोटोस्टेट कॉपी दिखाई कि ये इजाज़तनामा देख लें, इस पर लिखा हमारी दरख्वास्त ये थी कि हम तालीमी तरबियती इज्तिमा करना चाहते हैं और इसके साथ खेलों का भी इनेकाद होगा और हर किस्म के वर्जिशी मुकाबले भी होंगे। इन सब के ऊपर डिप्टी कमिश्नर ने इजाज़त तहरीरी दी हुई है, इसके बाद आप ये कैसे कह सकते हैं? उन्होंने कहा अच्छा मुझे दिखाओ, देख के उसी के ऊपर ऑर्डर लिख दिए कि मैं मनसूख करता हूँ। बहरहाल वो निसफ की तक वो इज्तिमा हो चुका था, तो मैंने तो कहा था कि एक कतरा पहला है बारिश का, बज़ाहिर तो ये निसफ खतरा लगता है लेकिन दरअसल ये कतरा पंजाब हुकूमत की तरफ से आया ही नहीं। इस बियाबान में तो इतने भी बुखारात नहीं हैं कि सारे मिलकर आसमान पर जाकर ये कतरा बन के बरस सकें, बस वो था कतरा ही मगर खुदा के फजल का कतरा था। और अब भी मैं यकीन रखता हूँ कि खुदा के फजल का ये कतरा बारिश ज़रूर बनेगा, और कोई दुनिया की ताकत इस बारिश की राह में रोक नहीं बन सकती, क्योंकि उससे पहली रात मुझे अल्लाह ताला ने यह खुशखबरी दी थी जो मैंने आपको बताई थी कि अगर तुम दुआओं में साबित कदम रहो और चिमटे रहो दुआओं के साथ तो खुदा ताला आज भी कुदरत नुमाई कर सकता है और वो ज़रूर करेगा, इसलिए हरगिज़ किसी पहलू से मायूसी की बात नहीं है। इसलिए जहाँ तक कतरे और फजल के मज़मून का ताल्लुक है वो अपनी जगह कायम है, ये अल्लाह ताला की तरफ से ही सामान हुए हैं, अगर कोई धोखा हुआ है उनको हमारी दरख्वास्त समझने में तो ये भी बाज़ दफ़ा फरिश्तों की तरफ से लोगों की अकलों पे पर्दे पड़ जाते हैं, वो पूरी तरह तहरीर भी नहीं पढ़ सकते कि क्या लिखा हुआ है, मगर जो कुछ हुआ ये तकदीर के नतीजे में हुआ है اور کسی اتفاقی غلطی کی طرف اس کو منسوب نہیں کیا جا سکتا. اور اس نصف اجتماع میں بھی جماعت کو اللہ تعالیٰ کے فضل سے بڑے حوصلے ہوئے اور بہت جو اجتماع کے پیغام ملے ہیں اس سے معلوم ہوتا ہے کہ خدام بہت خوش گئے ہیں اور بڑی مدت کے بعد ان کی آرزو پوری ہوئی کہ اجتماع کی خاطر ربوہ مرکز سلسلہ میں جمع ہو سکیں. جب مخالفتوں کا آغاز ہوا تھا پاکستان میں تو 1984 ہی میں میں نے ایک خطبے میں ذکر کیا تھا کہ یہ لوگ اپنی شرارتوں سے باز نہیں آ رہے اور دن بدن فتنوں میں بڑھتے چلے جا رہے ہیں اور کوشش یہ ہے کہ جماعت کو ہر لحاظ سے نیست و نابود کر دیں, مگر اللہ تعالیٰ کی طرف سے جو خوشخبریاں مل رہی ہیں اور قرآن کریم کے مطالعہ سے جو ظاہر ہوتا ہے وہ یہ ہے کہ خدا تعالیٰ کثرت کے ساتھ جماعت پر اپنے فضلوں کی بارشیں برسائے گا. اور ساتھ میں نے اس زمانے میں یہ مثال دی تھی کہ کبھی چھتریوں سے بھی بارشوں کے پانی روکے جا سکتے ہیں, کبھی چھتوں کے ذریعے بھی بارشوں کے اثرات سے زمین کو محفوظ کیا جا سکتا ہے. کتنے صاحبان تان لوگ ہیں, جب خدا کی فضل کی بارش برسے گی تو لازمن برسے گی اور دنیا کی کوئی طاقت اس کو روک نہیں سکتی. چنانچہ وہاں انہوں نے اپنی طرف سے بہت صاحبان تھانے, سارے ملک میں احمدیوں کو اس بارش فضلوں کی بارش سے محروم کرنے کی کوشش کی, لیکن جماعت گواہ ہے کہ یہ فضل کئی کئی طریق سے نازل ہوتے رہے اور ہوتے چلے جا رہے ہیں اور اتنا غیر معمولی خدا تعالیٰ نے اپنے فضل و رحم کے ساتھ جماعت کے اخلاص کو بڑھایا, اس کے ایمان کو بڑھایا, اس کے نیک اعمال کی طاقت کو بڑھایا, اس کی وفا کو ثبات قدم عطا فرمایا اور نئے حوصلے دیے اور ایک ایسی عظیم مذہب کی تاریخ قائم کرنے کی توفیق عطا فرمائی جس کی قربانیاں ہمیشہ قیامت تک کے لیے قربانیوں کے آسمان پر روشن ستاروں کی طرح چمکتی رہیں گی. ایک نیا قربانیوں کا آسمان تعمیر کیا گیا اس دور میں. اگر آپ غور کریں اور پرانے مذاہب کی تاریخ سے موازنہ کر کے دیکھیں تو آپ حیران ہو جائیں گے کہ اس تھوڑے سے عرصے میں اللہ تعالیٰ نے جماعت احمدیہ کو اپنے فضل کے ساتھ کتنی عظیم الشان تاریخی قربانیوں کی توفیق عطا فرمائی ہے, کتنے وسیع پیمانے پر قربانیوں کی توفیق عطا فرمائی ہے اور کتنے حوصلے اور صبر اور ضبط اور وفا کے ساتھ ان قربانیوں پر قائم رہنے کی توفیق عطا فرمائی ہے. یہ جو پہلو ہے یہ بعد کی دنیا زیادہ شان اور وضاحت کے ساتھ دیکھ سکے گی. جس دور میں تاریخ بن رہی ہو وہاں اس قدر وضاحت کے ساتھ یہ باتیں دکھائی نہیں دیا کرتی, کیونکہ ہم ان تکلیفوں میں ملوث ہو چکے ہیں اور اس ان تکلیفوں کی لذت بھی محسوس کر رہے ہیں. دکھ کے ساتھ ساتھ لذت کا پہلو بھی مسلسل جاری ہے. اس لیے ہم جو اس دور میں اس وقت ملوث ہیں ان کھلاڑیوں کی طرح جو کھیل میں مصروف ہوں وہ سارے کھیل کے مجموعی نظارے کو اس طرح نہیں دیکھ سکتے جس طرح باہر کے بیٹھے ہوئے تماشائی دیکھ سکتے ہیں. تو یہ تاریخ کے تماشائی بعد میں آیا کرتے ہیں, وہ جب مڑ کر دیکھیں گے اور جماعت احمدیہ کے اس دور پر نظر کریں گے تو حیرت کے ساتھ دیکھیں گے کہ یہ کیسی جماعت تھی, کیسے لوگ تھے, کیسے صبر آزما مشکل وقتوں میں خدا تعالیٰ نے ان کو ثبات قدم کی توفیق بخشی اور کتنے وسیع پیمانے پر اتنے بھاری ابتلاء اور اتنے بھاری تشدد اور دباؤ کے باوجود اپنے ایمان کی حفاظت کی توفیق عطا فرمائی ہے. تو وہ یقیناً اس دور کو مذہب کی دنیا میں ایک عظیم الشان دور کے طور پہ شمار کیا کریں گے اور یہ امر واقعہ بھی ہے. تو میں نے یہ کہا ان سے کہ تم لوگ کیا کوشش کر رہے ہو, کبھی خدا کے فضلوں کی بارش کو بھی کسی نے روکا ہے؟ ناممکن بات ہے. اور یہ بارش اگر پاکستان تک محدود رہتی تو پھر بھی ان کی دخل اندازی کے نتیجے میں ہم کہیں کہیں رخنے پیدا ہوتے دیکھ لیتے, بعض چھتوں کے نیچے خشکی دکھائی دیتی, بعض صاحبانوں کے نتیجے ہم نیچے سمجھتے کہ پانی کا اثر نہیں پہنچا, مگر خدا نے تو اس بارش کو ایک عالمی بارش بنا دیا. تمام دنیا میں اس زور کے ساتھ یہ برکھا برستی ہے اور اس شان کے ساتھ برستی چلی جا رہی ہے کہ عقلیں دنگ رہ جاتی ہیں. کہاں ان کی طاقت ہے, کہاں ان کی مجال ہے, कहां इनके अंदर ये इस्तेतात है कि दुनिया के किसी मुल्क में जाकर जमात अहमदिया की तरक्की को रोक सकें, और जिस तेजी से ये तरक्यात अपनी रफ्तार में बढ़ रही हैं वो एक हैरत अंगेज नजारा है। बाज खुशखबरियां ऐसी हैं जो इंशाल्लाह मैं बाद में आपको बताऊंगा, जो इस वक्त अपनी तख्लीक के मराहिल में है और बहुत ही अजीम शान खुदा ताला की तरफ से आइंदा के लिए खुशखबरियों के आसार जाहिर हो चुके हैं और बुनियादें कायम हो रही हैं। जो कुछ जलसा सालाना तक हो चुका था उसके कुछ नज़ारे आपने देखे और कुछ बाद में पाकिस्तान और दूसरे ममालिक में वीडियो के जरिए दिखाए गए, उनको देखने के बाद इस कसरत से खत मिल रहे हैं कि हमारे वहमो गुमान में भी नहीं था कि जमात अहमदिया को खुदा तआला ने कितनी तरक्की अता फरमा दी है और किस तेजी से तरक्की अता फरमाता चला जा रहा है। बाद लोगों ने लिखा कि सारी वीडियो हमने रोते रोते देखी और ये सारे खुशी के और तशक्कुर के आंसू थे। कहते हम खोलते थे घर वाले और लंबा अरसा था, बार बार देखनी पड़ती थी और हमारे आंसू रवां हो जाते थे और हम खुदा के हुजूर शुक्र के सजदे बजा लाते थे, क्या खुदा तूने कहां से कहां पहुंचा दिया है और कितनी अजीम शान फतूहात के आगाज फरमा दिए हैं। अभी तो दरवाजे खुले हैं, अभी तो नए ईवान हमारे सामने आए हैं, अभी तो अल्लाह ताला के फजल से इस अगली सदी में इन नए तरक्की के रास्तों पर चलकर हमने बहुत सी फतूहात हासिल करनी है और अब सदियों के हिसाब से नहीं सालों के लिहाज से सफर तय होने वाले हैं। ऐसे सफर सालों में तय होंगे जो कौमें सदियों में तय किया करती हैं। इसलिए मैं आपको यकीन दिलाता हूं कि खुदा की तरफ से जो भी खुशखबरी मिलती है वो जरूर पूरी होकर रहती है, कोई दुनिया की ताकत उसकी राह में हायल नहीं हो सकती, और ये खुशखबरियां पाकिस्तान के हक में भी जरूर जमात अहमदिया को पूरी होती देखेगी, यानी अपने हक में पाकिस्तान में पूरी होती देखेगी, और जो चाहे दुनिया जोर लगा ले खुदा की इस तकदीर को नहीं बदल सकते, हरगिज़ नहीं बदल सकते। जहां तक पाकिस्तान में जमात अहमदिया की माली कुर्बानी का ताल्लुक है, वो जैसा कि मैंने पहले भी बारहा बयान किया है, हर पहलू से हर मुश्किल दौर में हमेशा कदम आगे बढ़ा है। एक भी साल ऐसा नहीं आया जिसके मुतल्लिक हम कह सकें कि किसी शक के लिहाज से पाकिस्तान की जमात ने माली कुर्बानी में पीछे कदम उठाया हो या उसके कदम रुक गए हों, बल्कि तरक्की की रफ्तार भी हमेशा अल्लाह के फजल और रहम के साथ आगे बढ़ती चली गई है। तहरीक जदीद के नुक्ते निगाह से भी खुदा के फजल से अब तक पाकिस्तान दुनिया भर में कुर्बानी के मैदान में सफ़े अव्वल में पहला है, और जहाँ तक तादाद का ताल्लुक है, चंदा दहिंदगान की तादाद के लिहाज से, उसमें भी खुदा के फजल से सारी दुनिया में पहला है, और पाकिस्तान के चंदा दहिंदगान की तादाद ये साल जो गुजरा है इसमें 78,000 हो चुकी थी, और बाकी सारी दुनिया में तहरीक जदीद में हिस्से लेने वालों की तादाद 78,000 अभी तक नहीं हुई। इससे आपको अंदाज़ा होगा कि ये जो मुश्किलात और इब्तलाओं के दौर हैं ये पाकिस्तान में जमात अहमदिया की कमर तोड़ने की बजाय उसे और मजबूत कर गए हैं, और गैर मामूली तौर पर खुदा की खातिर कुर्बानी करने का जज्बा जमात में पैदा हो चुका है। एक कनाडा के मशहूर मुस्तशरिक पाकिस्तान तशरीफ ले गए थे कुछ साल डेढ़ साल पहले, और अब उन्होंने किताब शाया की है, इसी मौजू पे किताब लिखी है जिसका तर्जमा ये है कि तर्जमा ने उन्वान का कोर्शन एंड कॉन्शंस गालबन उसका उन्वान है कि इंसानी ज़मीर और जबर व तशद्दुद, और ये किताब उन्होंने जमात अहमदिया के मुतल्लिक लिखी है कि पाकिस्तान में क्या हो रहा है इनके साथ और इनका क्या रद्द अमल है। उस किताब में उन्होंने ये दोनों बातें बयान की हैं जो मैंने आपके सामने रखी हैं, अपने रंग में उन्होंने पेश की हैं। एक ये कि कुर्बानी के दौर में जमात अहमदिया किसी पहलू से भी मैदान से पीछे नहीं हटी और उनके अंदर नए आज़म पैदा होते चले जा रहे हैं। और दूसरा ये कि कुर्बानी करने वालों को ऐसा मज़ा आता है कुर्बानी का कि मैंने जेलों में जाकर बड़े बड़े बूढ़ों के साथ भी बातचीत की, जवानों से भी बात की, और मैं ये देख के हैरान होता था कि उनको लज्जत किस बात की आ रही है। वो मुझे समझाने की कोशिश करते थे कि ये खुदा की खातिर कुर्बानी की का मज़ा है, लेकिन जो कुछ उन्होंने समझा उसके बावजूद ये उसको पूरी तरह बयान नहीं कर सके अपनी किताब में। ताज्जुब का बयान कर दिया है, लेकिन वो क्या चीज़ थी जिसकी वो लज्जत महसूस करते थे इसको वो पूरी तरह नहीं समझ सके। और दूसरा उन्होंने ये लिखा है कि कुर्बानी के हर मैदान में जमात आगे बढ़ रही है और दुश्मन इस पहलू से इस जमात को ना शिकस्त देने में बिल्कुल नाकाम और नामुराद रहा है। कोई एक पहलू भी नहीं है जिससे जिसमें जमात अहमदिया ने अपना कदम पीछे हटा लिया हो। बस इस पहलू से ये पाकिस्तान में जो जमात अहमदिया की कुर्बानियों की अजीमुत्तान तारीख बन रही है, ये बहुत बड़ी सआदत है। और उसी सआदत का ये एक फल है जो बैरूनी दुनिया में भी हम कसरत के साथ खुदा के फजलों की बारिश नाजिल होते देखते हैं। अब जहाँ तक मुख्तलिफ पहलुओं से तहरीक जदीद का जायज़ा लेने का ताल्लुक है, इसके बयान से पहले मैं आपको मुख्तसरन ये बता देना चाहता हूँ कि दौरे अव्वल का ये 56वां साल है जो अब शुरू हो रहा है, यानी आज से 55 साल पहले इस तहरीक का हज़रत मुस्लिम मऊद ने आगाज़ फरमाया था। और इसमें दफ्तर अव्वल यानी पहले लोग जो इसमें शामिल हुए थे उनका ये 56वां साल गुजर रहा है, यानी 55 साल गुजर रहा है और 56वां चढ़ने वाला है। दफ्तर दोम जो बाद में कायम किया गया उसका ये 46वां साल है और दफ्तर सोम का 25वां और दफ्तर चहारम का 5वां साल है। इस ज़मन में जो आज़ाद व शुमार मैं आपके सामने पेश करूँगा उसके मुतल्लिक ये याद रखें कि ये आज़ाद व शुमार हर लिहाज से मुकम्मल नहीं है, यानी जो इत्तलात वसूली की या तादाद की मिल चुकी हैं उनके लिहाज से दुरुस्त तो हैं, यानी उनसे कम तादाद नहीं और उनसे कम वसूली नहीं, लेकिन ज़्यादा के मुतल्लिक हम अभी कुछ नहीं कह सकते क्योंकि बहुत सी जमातें आखिरी रिपोर्ट भिजवाने में देर कर देती हैं और कुछ उनको ये भी उजर है कि अभी वसूली के लिए 3 माह बाकी हैं, इसलिए 100% इतला अब तक के लिए नहीं दी जा सकती, ये दुरुस्त है। लेकिन जो इतला दी जा सकती है उसमें भी सुस्ती दिखाई जाती है। इस वजह से आज़ाद व शुमार अपनी आखिरी कती सूरत में आपके सामने पेश नहीं किए जा सकते। मजमू तौर पर ये मैं आपको एक मुआवजना बता देता हूँ कि 1987-88 में जो वसूली की इतला हमें मिली थी वो 450,341 पाउंड थी, यानी इस वक्त जो गुज़श्ता साल वसूली की इतला थी उसकी रूह से 450,341 पाउंड या इसके मुतबादिल दूसरी करेंसीज में रकमें मिल चुकी थी। और 88-89 में अल्लाह ताला के फजल के साथ ये वसूली बढ़कर 750,899 हो चुकी है, जिसका मतलब ये है कि तकरीबन 50% या 40 और 50 के दरमियान इतने फ़ीसद खुदा के फजल से सिर्फ तहरीक जदीद में इजाफा हुआ है। और ये एक गैर मामूली इजाफा है क्योंकि ये साल जमात के ऊपर बहुत ज़्यादा माली दबाव का साल था। इस साल तमाम दुनिया में ये कोशिश की गई थी कि 7 साला जुबली के जो वादे बकाया रह गए हैं वो पूरे किए जाएं और बहुत ज़्यादा ज़ोर था इस तरफ। इस ज़मन में वादों के अलावा भी दीगर अखराजात उठ रहे थे, बहुत से सफ़र करने पड़े अहबाब जमात को 7 साला जुबली के जश्न मनाने के सिलसिले में, कामों के सिलसिले में बहुत से वक्त देने पड़े। اور کئی پہلوؤں سے وقت کی قربانی مالی قربانی بھی بنتی رہی, لیکن اس کے باوجود یہ اضافہ بتاتا ہے کہ خدا کے فضل سے اس سال کو خدا تعالیٰ نے تحریک جدید میں بھی ایک سنگ میل بنا دیا ہے, اور غیر معمولی اضافہ بتا رہا ہے کہ انشاءاللہ آئندہ صدی میں اسی طرح ہمیشہ غیر معمولی اضافے ہوتے چلے جائیں گے. میں نے اضافہ غلطی سے کم بتایا تھا, یہ لکھنے والے نے جو لکھا ہے انہوں نے لکھا ہے کہ 60% اضافہ بنتا ہے. سات کی کا جو 750,000 بٹا 450,000 کیا جائے اس پہلو سے میں نے تخمینہ بنایا تھا, لیکن اگر 450,000 کے اوپر یہ جمع کیا جائے 3,00,000 تو ٹھیک ہے, 60% اضافہ بنے گا. مختلف پہلوؤں سے جو ممالک کی دوڑ ہے اس کا ذکر کرنے سے پہلے یہ بھی بتا دوں کہ اکثر افریقن ممالک کو میں نے اس میں شمار نہیں کیا. اس کی وجہ یہ ہے کہ افریقہ میں اس وقت اکثر ممالک میں شدید اقتصادی بحران ہے, اور گزشتہ 2-3 سال سے میری یہ کوشش ہے کہ افریقہ کے ممالک چندے کے نظام میں, یعنی لازمی چندے کے نظام میں تمام دنیا کے کی جماعتوں کے مطابق اسی طریق کو اختیار کر لیں جو باقی جماعتوں میں کیا جا رہا ہے. اس سے پہلے افریقہ میں یہ طریق تھا کہ اجتماعات کے موقع پر سیکریفائس کے نام پہ, قربانی کے نام پر چندے کا اعلان کیا جاتا تھا, اور بغیر کسی حساب کے جس نے جو چاہا دے دیا, اور وہ چادریں اکٹھی کر کے جو بھی روپیہ بنا وہ جماعت کا سالانہ چندہ بن جایا کرتا تھا. تو گزشتہ سفر میں, پہلے بھی میں ان کو لکھتا رہا لیکن کسی نے توجہ نہیں کی, گزشتہ سفر میں خصوصیت سے میں نے اس بات کی تاکید کی کہ یہ نہیں چلے گا. افریقہ کی جماعت ساری دنیا کی جماعت کا ایک حصہ ہے, اور وہی رسمیں یہاں چلیں گی جو باقی دنیا کی جماعتوں میں چلتی ہیں. ہم نے تمام دنیا کو ایک وحدت عطا کرنی ہے ظاہری لحاظ سے بھی, اور اس پہلو سے ایک جیسی ادائیں, ایک جیسی رسمیں, ایک جیسے رواج سب دنیا میں قائم کرنے ضروری ہیں. چنانچہ وہ باقاعدہ اب نظام, مالی نظام جس طرح آپ کے ہاں یا دوسری جماعتوں میں قائم ہے اسی طرح افریقہ میں قائم کیا جا رہا ہے, اور اس کی راہ میں بہت سی دقتیں ہیں. اس لیے میں چاہتا ہوں کہ جب تک یہ نظام پوری طرح مضبوطی کے ساتھ راسخ نہ ہو جائے اس وقت تک دوسرے توئی چندوں کی طرف ویسی توجہ نہ کی جائے. ایک دفعہ اللہ تعالیٰ کے فضل سے یہ ریڑھ کی ہڈی قائم ہو گئی تو اس کے اوپر پھر گوشت پوست بھی اور دیگر عذاب بھی بڑی عمدگی کے ساتھ قائم ہونے شروع بننے شروع ہو جائیں گے. چنانچہ افریقہ کی طرف سے جو اطلاعات ہیں وہ اتفاقی قربانیوں کے نتیجے میں ہیں, اتفاقی یا انفرادی کہنا چاہیے. بعض ایسے ایسے مخلصین افریقہ میں موجود ہیں جو جماعت ان کو تاکید کرے یا نہ کرے خود پتہ کر کے کہ کون سی تحریکات ہیں وہ ضرور اس میں چندے دیتے ہیں, اور اس پہلو سے یعنی انفرادی قربانی کی عظیم شان مثالوں کے لحاظ سے افریقہ دنیا کے کسی اور ملک سے پیچھے, یعنی کسی اور خطے سے پیچھے نہیں ہے. اور میں جب دورے پہ گیا ہوں تو بعض قربانی کے نمونے دیکھ کر میں حیران رہ گیا کہ کس طرح ان غریب ممالک میں جہاں شدید اقتصادی بحران ہے انفرادی طور پر ایسی ایسی عظیم شان قربانی کی مثالیں ہیں کہ وہ دنیا کے کسی ملک کے لیے بھی قابل رشک قرار دینی چاہیے, قرار پانی چاہیے. بہرحال افریقہ کے اعداد و شمار اس پہ شامل نہیں ہیں. تعداد چندہ دہندگان کے لحاظ سے پاکستان کو خدا کے فضل سے سب پر فوقیت حاصل ہے, اور 78,000 چندہ دہندگان کی تعداد ہو چکی ہے. انڈونیشیا میں بھی اب تعداد کے میں اضافے کی طرف رجحان ہے, اور 8,040 انڈونیشیا کے چندہ دہندگان کی تعداد ہے. تیسرے نمبر پر جرمنی آتا ہے جس میں خدا کے فضل سے 3,268 افراد شامل ہو چکے ہیں. چوتھے نمبر پر برطانیہ ہے جہاں 2,080, پانچویں پر بنگلہ دیش جہاں 1,775, اور چھٹے نمبر پر کینیڈا جہاں 1,535. और सातवें नंबर पर मॉरिशस जहां 925 चंदा जिंदगान तहरीक जदीद में हिस्सा ले रहे हैं। अमेरिका मॉरिशस के बाद 5 की तादाद से पीछे रह गया है, यहां कुल तादाद 920 है, लेकिन मेरा अंदाज़ा यह है कि ये फर्जी तादाद है। इसी तरह बांग्लादेश की तादाद भी मुझे फर्जी लगती है और बरतानिया की तादाद भी फर्जी दिखाई दे रही है। फर्जी इसलिए कि गुज़श्ता साल भी यही तादाद दिखाई गई थी और ये नामुमकिन है कि बैन ही उतनी तादाद में लोग हिस्सा लें, क्योंकि एक बार दफ़ा गिर जाती है तादाद, कुछ लोग मुल्क छोड़ जाते हैं, कुछ वफात पा जाते हैं, कुछ नए बच्चे शामिल होते हैं, नए लोग शामिल होते हैं, इसलिए कम होना तो किसी सूरत तरह बर्दाश्त किया जा सकता है, मगर बैन ही उतनी तादाद ये साफ जाहिर करता है कि एक फर्जी बात है। जो तहरीक जदीद का सेक्रेटरी था उसने गुज़श्ता रिकॉर्ड देखकर वही तादाद दोबारा लिख दी है। तो ये जो तादाद है अमेरिका की, ये 920 भी फर्जी है और बांग्लादेश की भी और बरतानिया की भी। फिजी 542 नवें नंबर पर है, नॉर्वे 360 दसवें नंबर पर, डेनमार्क 250 ग्यारहवें और स्वीडन 238 बारहवें नंबर पर है। ज़्यादा से ज़्यादा चंदा देने वाले ममालिक में पाकिस्तान खुदा के फ़ज़ल से हमेशा की तरह सफ़े अव्वल में है, सफ़े अव्वल का पहला है, और दूसरे नंबर पर अब जर्मनी आगे आ चुका है और बाकी सब मगरबी दुनिया के लिए एक चैलेंज बना हुआ है। यहाँ अल्लाह ताला के फजल से गुज़श्ता साल की वसूली 104,066 पाउंड थी, और चूंकि जर्मनी में जो नौजवान हैं वो उनको माली हालत गैर मामूली तौर पर अच्छी नहीं और अपने दूसरे चंदों में भी माशाल्लाह बहुत बाकायदा हैं, इसलिए ये एक गैर मामूली सआदत नसीब हुई है जर्मनी को, जो ख़ास तौर पर इस बात की मुस्तहिक है कि हम उनके लिए और भी दुआएं करें। बरतानिया तीसरे नंबर पर है जहां 81,202 वसूली हुई, अगरचे उनका वादा 80,000 का था लेकिन खुदा के फजल से 1,202 जायद देने की तौफीक मिली। अमेरिका चौथे नंबर पर है जहां 65,625 पाउंड के लगभग अमेरिकन डॉलर यानी कि मुतबादल अमेरिकन डॉलर अदा करने की तौफीक मिली। कनाडा को 42,816 पाउंड्स के मुतबादल डॉलर अदा करने की तौफीक अता हुई, और इंडोनेशिया को 34,303। इंडोनेशिया भी ख़ास तौर पर मुबारकबाद का मुस्तहिक है क्योंकि वहाँ की इक्तसादी हालत भी काफ़ी ख़राब है और लाखों रुपए के चंद पाउंड बनते हैं, तो इसलिए इंडोनेशिया की जो माली कुर्बानी का मेयार है वो खुदा के फ़ज़ल से काबिले तारीफ और इस लायक है कि उनको भी खुसूसी दुआ में याद रखा जाए। पर कैपिटा चंदा दहिंदा के इनकम के चंदे के लिहाज से यानी फी चंदा दहिंदा कितना चंदा किसी मुल्क के तहरीक-ए जदीद के मुजाहिद ने अदा किया, अमेरिका नंबर एक है। गुज़श्ता साल उनकी औसत 64 पाउंड 55 पेंस बनती थी फी चंदा दहिंदा, इन साल 71 पाउंड और 33 पेंस बनती है, लेकिन चूंकि उनकी तादाद में कोई नुमाया इजाफा नहीं हुआ इसलिए इनकी निस्बत गिरी नहीं है, लेकिन ऐसे ममालिक जिन्होंने तादाद बढ़ाने की कोशिश की है इस पहलू से उनकी अगरचे उनका चंदा बड़ा है लेकिन फिर भी निस्बत कम हो गई है। हॉलैंड नंबर दो पे आता है और इस लिहाज से ताजुब अंगेज है, 32 पाउंड 88 पेंस इनका गुज़श्ता साल इनकी गुज़श्ता साल की औसत फी चंदा दहिंदा थी, इन साल 42 पाउंड 10 पेंस हो गई है। और स्विट्ज़रलैंड तीसरे नंबर पर है, गुज़श्ता साल 27 पाउंड 85 पेंस फी चंदा दहिंदा औसत थी और इन साल 42 तक पहुंचे हैं, 10 पेंस फिर भी पीछे रह गए हैं हॉलैंड से। बरतानिया गुज़श्ता साल 35 पाउंड 57 पेंस थी, इम साल 39 पाउंड हुई है, लेकिन चूंकि ये तादाद फर्जी है इसलिए हम नहीं कह सकते कि वाक़ईतन फी औसतन इन्होंने कुछ इजाफा किया है या नहीं। अगर तादाद में इजाफा हुआ था तो यह औसत गिर गई होगी। ऑस्ट्रेलिया की रिपोर्ट भी दुरुस्त नहीं लगती क्योंकि ये वाहिद मुल्क है जहां इम साल पिछले साल की नस्बत निसब वसूली दिखाई गई है। तकरीबन पिछले साल 32 पाउंड 42 पेंस के हिसाब से उन्होंने ऑस्ट्रेलियन डॉलर अदा किए थे, इम साल 17 पाउंड 71 पेंस के लिहाज से। तो ये तो नाकाबले फहम है, ये हो ही नहीं सकता कि दुनिया में किसी जगह भी जमात अहमदिया आगे तरक्की कदम बढ़ाने की बजाय गिर जाए या इतना गिर जाए कि निस्व के करीब पहुंच जाए, ये हो ही नहीं सकता। इसलिए लाजमन इस रिपोर्ट में कोई गलती है। मगरबी जर्मनी फी कस चंदा दहिंदा के लिहाज से छठे नंबर पर है, पिछले साल 32 पाउंड 61 पेंस थी, इस साल 31 पाउंड 84 पेंस फी चंदा दहिंदा इनकी कुर्बानी है। ये बज़ाहिर छठे नंबर पर है लेकिन अमलन ये खुदा के फजल से आगे शुमार होना चाहिए क्योंकि जर्मनी के अहमदियों की फीकस आमद बाकी जो ममालिक मैंने जिनकी फहरिस्त पढ़ी है उनके मुकाबले पर कम है। उस पहलू से भी खुदा के फजल से इनको एक अव्वल फोकियत नसीब हुई है, और एक और पहलू से कि इन्होंने तादाद में नुमाया इजाफा किया था पिछले साल से। तो जब तादाद में इजाफे होते हैं तो छोटे छोटे बच्चे भी शामिल कर लिए जाते हैं और उनमें फी चंदा दहिंदा चंदा ज़्यादा नहीं बढ़ता लेकिन तादाद बढ़ती है और औसत कम हो जाया करती है। तो इसके बावजूद अल्लाह के फजल से इनको एक खासी अच्छी रकम फी चंदा दहिंदा अता करने की तौफीक मिली। कैनेडा 7वें नंबर पर आता है और यहाँ भी चूंकि तादाद बढ़ाने पर जोर दिया गया था, अगर चंदा बढ़ गया है लेकिन औसत कम हो गई और 30 पाउंड फी कस से गिरकर 27.99 हो गई। स्वीडन 8वें नंबर पर है जहां 25.73 से गिरकर 20.52 हो गई है इन साल। तादाद में कोई ऐसा इजाफा नहीं है कि जिसकी वजह से इसका जवाब हो, मालूम होता है सख्ती तहरीक ने नुमाया काम नहीं किया। डेनमार्क 20.71 से बढ़कर 22.90 ये 9वें नंबर पर है, और नॉर्वे 17.71 था, इस साल 17.37 है, लेकिन चूंकि तादाद में इजाफा हुआ है इसलिए ये काबिल फहम है और यकीनन अच्छी कोशिश है। बस मजमूई तौर पर जो अमूमी मुकाबला देखा जाए इजाफा के लिहाज से तो नंबर एक जर्मनी है जिसने गुज़श्ता साल के मुकाबले पर सबसे ज़्यादा इजाफा दिखाया है, नंबर दो कैनेडा है और नंबर तीन अमेरिका है। अब तक कैनेडा ने नए साल का एक जो वादा किया है वो 1,00,000 कैनेडियन डॉलर का वादा है। यूके ने नए साल का वादा 80,000 से बढ़ाकर 90,000 पाउंड कर दिया है। मैं उम्मीद रखता हूँ कि इंशाल्लाह बाकी सब जमातों की तरफ से जब वादे वसूल होंगे तो ये जो गैर मामूली तरक्की का रुझान है ये इंशाल्लाह ताला कायम रहेगा। आखिर पर मैं एक अमूमी तबसरा इस रिपोर्ट पर करना चाहता हूँ जिसका ताल्लुक जमाती निज़ाम से है। मेरा ये तजर्बा है कि जमाती निज़ाम की जो शाख मुस्तैद हो उसी जमात में वो बेहतर नतायज पैदा कर देती है। एक अच्छा सेक्रेटरी तहरीक जदीद आ जाए तो बाकी जमात के हालात वैसे ही रहें तब भी वो तहरीक जदीद की कारकर्दगी में नुमाया इजाफा हो जाता है। एक अच्छा सेक्रेटरी वक्फ़े जदीद आए तो यही बात वहाँ ज़ाहिर होती है। अगरचे हम मुकाबला तो करते हैं लेकिन बिलअमूम मैंने देखा है कि हज़रत मसीह मौऊद अलैहिस्सलाम ने जो जमात पैदा की है ये ज़मीन के लिहाज से हर जगह ज़रखेज़ है। دنیا کے کسی کونے میں بھی آپ چلے جائیں وہاں زرخیز جماعت ہی ملے گی. اگر پیداوار میں فرق پڑتا ہے تو وہ کسان کی قابلیت اور کام کرنے والے کی قابلیت کا مظہر ہوتا ہے. بس یہ بات یاد رکھیں کہ آگے پیچھے دوڑ میں تو ضرور کچھ لوگ آگے نکلیں گے, کچھ پیچھے رہیں گے, لیکن بعض لوگوں کا پیچھے رہ جانا عین ممکن ہے کہ ان کی اپنی سستی اور غفلت کی وجہ سے ہو, جماعت کے عمومی اخلاص کی کمی کا مظہر نہ ہو, اور مجھے یقین ہے کہ یہ ایسی صورت ہے. اس ضمن میں ایک دو باتیں خاص طور پر میں آپ کے سامنے رکھنی چاہتا ہوں. پہلی بات تو یہ ہے کہ وہ عمراء جو اس بات کے عادی ہوں کہ جب تک وہ توجہ دیں اس وقت تک وہ کام ہوتے رہیں, اور جب ان کی نظر دوسری طرف ہو تو کام ہونے بند ہو جائیں, ان کے ہاں جماعتوں میں متوازن ترقی نہیں ہوتی. بعض عمراء اپنا وقت رکھتے ہیں کہ یہ اتنا حصہ میں فلاں کام پر دوں گا, اور سب کو اس کام کی طرف مائل کر دیتے ہیں, اور پھر وہ وقت دیتے ہیں دوسرے کام کے لیے, پھر تیسرے کام کے لیے, اور جماعت کے کام اتنے بڑھ چکے ہیں کہ ان کی توجہ ہر طرف ہو نہیں سکتی, اور سال میں کسی نہ کسی پہلو سے کوئی نہ کوئی کام کشنہ تکمیل رہ جاتا ہے. اصول یہ ہے کہ امیر اپنے ماتحت تمام شعبوں کو ہمیشہ بیدار رکھے اور تربیت دے کام کرنے والوں کو کہ وہ امیر کی توجہ کے بغیر بھی اپنے پاؤں پر کھڑے ہو کر اپنے ضمیر کی روشنی سے کام کرنے کی عادت ڈالیں اور ہمیشہ اپنا محاسبہ خود کرتے رہیں. ایسے منتظمین اللہ تعالیٰ کے فضل کے ساتھ ہمیشہ اچھے نتائج ظاہر کرتے ہیں. جو اپنے پاؤں پر کھڑے ہوں, اپنے آپ کو ذمہ دار سمجھیں, وہ یہ سمجھ رہے ہوں کہ سارا بوجھ ہم پر ہے, ہم جواب دہ ہیں خدا کے سامنے, بس خطا نظر اس کے کہ ان کو یاد دہانی کرائی جاتی ہے یا نہیں, وہ ہمیشہ مستعد ہو کر آگے بڑھتے چلے جاتے ہیں. اور ایسی جماعتیں جن میں یہ نظام جاری ہیں وہ اللہ کے فضل سے سب شعبوں میں متوازن کام کر رہی ہیں. پاکستان میں کراچی کی ایک مثال ہے خدا کے فضل و رحم کے ساتھ. گزشتہ دسیوں سال سے مسلسل پورے استقلال اور ثبات قدم کے ساتھ ہر شعبے میں متوازن کام ہو رہا ہے, جس کا مطلب یہ ہے کہ نظام جماعت کو جس طرح نافذ کرنا چاہیے تھا اس طرح خدا کے فضل سے وہاں کے عمراء کو یکے بعد دیگرے یہ توفیق ملی کہ وہ نافذ کرتے چلے جائیں اور عمومی نگرانی رکھیں. یہ مضمون ہمیں قرآن کریم سکھاتا ہے, اور قرآن کی روشنی میں میں اس کو مزید واضح کرنا چاہتا ہوں. خدا تعالیٰ فرماتا ہے کہ ہم نے زمین و آسمان کو 6 دنوں میں پیدا بھی کیا اور ٹھیک ٹھاک بھی کر دیا, اور اس کے بعد 7ویں دن ہم عرش پر استوا کر گئے, ہم عرش پر قرار پکڑ گئے. اب جہاں تک آرام کا تعلق ہے خدا کے لیے تو آرام کا کوئی سوال ہی نہیں ہے, وہ تو ایک انتھک وجود ہے. اس لیے اس میں کیا پیغام ہے ہمارے لیے؟ پیغام ہمارے لیے یہ ہے کہ جب ایک اچھا منتظم نظام کے ہر پہلو کو درست کر کے جاری کر دیتا ہے تو اس کے بعد اس کا وہ ایک بلند حیثیت اختیار کر جاتا ہے, وہ ان سب باتوں پر پھر ایک آفاقی نظر ڈال رہا ہوتا ہے, اور ہر چیز کی سطح پر نیچے اتر کے پھر اس کو دخل دینے کی ضرورت نہیں رہتی. تو عرش پر بلند ہونا یا عرش پر استواء پکڑنا یہ مفہوم رکھتا ہے کہ خدا اپنی تخلیق میں ایک کامل نظام پیدا کرتا ہے, اور جب وہ نظام جاری کر دیتا ہے تو اس کی نوک پلک درست کر کے اس کو اس طرح چلا دیتا ہے کہ پھر وہ جاری و ساری ہو جاتا ہے. اور اللہ تعالیٰ کو پھر یہ جس طرح انسانی سطح پر ہم سوچیں تو بھاگنے دوڑنے کی پھر ضرورت کوئی نہیں کہ اوہ فلاں شعبہ ختم ہو رہا ہے, فلاں جگہ یہ نقص پڑ رہا ہے, فلاں جگہ یہ کام ہو رہا ہے. وہ سارا نظام اپنی ذات میں ٹھیک ٹھاک درست ہو کر جاری و ساری ہو جاتا ہے اور کوئی شور اس کا سنائی نہیں دیتا. یہ بہترین نظام کی تصویر ہے جو خدا تعالیٰ نے قرآن کریم میں کھینچی ہے. وہ عمراء جو اپنے متحد شعبوں کو शुरू में मेहनत करके और तवज्जो करके अपने पांव पर खड़ा कर देते हैं और जारी और सारी कर देते हैं, उसके बाद वो फिर अपनी तवज्जो मुंतकिल करते हैं एक और शोबे की तरफ, फिर एक और शोबे की तरफ, फिर एक और शोबे की तरफ, और फिर रास्ता रास्ता जब सब निज़ाम दुरुस्त हो जाता है तो उनको भी खुदा ताला की तरह एक अर्श नसीब होता है और वो दुनिया की सतह से बुलंद सतह का एक अर्श होता है और वो अपनी जमात में एक ऐसी हैसियत इख्तियार कर जाते हैं जिस तरह खानदान का एक बुजुर्ग जिसके बच्चे उसके लिए काम कर रहे हों और बज़ाहिर वो बीच में कामों में मुलव्वस ना हो, उनसे ऊपर बालाई सतह पर बैठा नज़ारा कर रहा हो, लेकिन दर हकीकत ये उसकी उम्र भर की मेहनत, उसका सलीका, उसकी अकल ही हैं जो औलाद में इस किस्म के काम की हिम्मत और काम और काम का सलीका अता करते हैं। आप भी यानी बहसियत उमरा इस तरह काम करें। तहरीक जदीद का शोबा मसलन है, मैंने गुज़श्ता चंद सालों से ख़ास तौर पर यह मुशाहदा किया है कि आखिरी वक्त तक रिपोर्टें नहीं आ रही होती, जब उनको याद दहानी शुरू करवाई जाती है तो गुज़श्ता यानी तकरीबन दो महीने खुतबे से पहले मैं तवज्जो दिलानी शुरू कर देता हूँ और उसके बावजूद वक्त पर रिपोर्टें नहीं पहुँचती। इसका ये मतलब नहीं है कि वो तवज्जो नहीं करते, क्योंकि जमात में अल्लाह ताला के फ़ज़ल से बड़ी अताअत की रूह है, वो तवज्जो ज़रा देर से शुरू करते हैं, जब तक उनको जगाया ना जाए, होश ना दिलाई जाए, उनको पता नहीं लगता कि हमने क्या करना था और फिर शर्म माने हो जाती है। बाज़ जगह वो रिपोर्टें पी ही जाते हैं कि खामोशी इख्तियार कर जो है ही कुछ नहीं बयान करने के लिए, बाज़ जगह वो देर से काम शुरू करके वक्त के ऊपर ख़त्म नहीं कर सकते, इसलिए कुछ तो अफरा तफरी में भेज देते हैं रिपोर्ट और कुछ वो बाद में भेजते हैं, और फिर ये भी होता है कि आपने तो जल्दी डाली हुई थी, अब हम क्या करें, पूरी रिपोर्ट नहीं बन सकती सही, क्योंकि सारा कसूर याद न लाने वाले का था कि क्यों उसने जल्दी डाली कि जल्दी करो जल्दी करो, अब रिपोर्ट में रखना रह गया तो हम क्या कर सकते हैं। उनकी मिसाल वही उस किस्से वाली है कि एक शख्स के यहाँ कोई मेहमान आया तो उसने अपने नौकर से कहा कि खाने का वक्त हो गया है दोपहर का, तो तुम भाग कर दो आने की दही ले आओ, क्योंकि इस वक्त हमारे घर में और कोई चीज़ें नहीं हैं, तो दही के साथ ज़रा थोड़ा सा एक नया जायका पैदा हो जाएगा लेकिन ज़रा जल्दी करना। उसने कहा हुज़ूर मैं उसमें अभी आया। खैर वो चला गया, वहाँ जाके दही वाले के पास खड़ा हुआ, कुछ बातें शुरू हो गई, वो भूल ही गया कि मैं किस लिए आया था, काफ़ी देर हो गई उसको, और जब उसको याद आया तो पता लगा कि खाने का वक्त तो गुजर चुका है। तो उसने कहा फिर आज जाते ही नहीं, कल जाएंगे दोपहर को जब खाने का वक्त होगा। चुनाचे उसने अंदाज़ा लगाया कि अब खाने का वक्त होगा, मालिक बैठने वाला होगा, उसने दो अन्ने की दही ली और प्लेट लेके भागा भागा, जब कमरे में दाखिल हो रहा था तो ठोकर लगी और ज़मीन पर जा पड़ा, दही भी गिर गई। तो मालिक को मुखातिब करके उसने कहा तो अडिकालिया ने मारा, तुम्हारी जल्दी ने मरवा दिया हमें, ना तुम जल्दी करते ना मैं गिरता ना ये दही जाया होती। तो एक दिन बाद भी यदि वो जल्दी थी तो ऐसे तहरीक जदीद के सेक्रेटरी जो अफरा तफरी में लिखते हैं कि आपने क्या मुश्किल डाली हुई है, इतनी जल्दी हम नहीं कर सकते, अब खाम रिपोर्ट है तो खाम ही सही, उनकी ऐसी मिसाल है, लेकिन उनको अगले साल भी होश नहीं आती, ये सिर्फ फर्क है। वो एक दिन बाद ही सही, अगले साल ही अगर वक्त के ऊपर रिपोर्ट भेज दें तो मैं समझूंगा उनकी इनसे मिलती जुलती कुछ मिसाल थी, लेकिन उठते ही नहीं हैं। इसलिए उमरा का फ़र्ज है कि आज से उनको जगाएं, आज से उनको काम का सलीका सिखाएं, आज से उनकी निगरानी शुरू करें, उनको बताएं कि तुमने आइंदा साल फलां वक्त से एक महीना पहले रिपोर्ट तैयार करके मुझे पकड़ानी है और उसमें लिखना है कि ये अदाद शुमार अब तक रूनुमा हो चुके हैं और इनके रूनुमा होने की तवक्को है, और फिर आखिरी वक्त में फिर टेलीग्राम के ज़रिए फैक्सेस के ज़रिए आखिरी हंगामी इतला पहुंचाई जा सकती है कि इन अदाद शुमार को दुरुस्त कर लो, ये बातें बाद में पैदा हुई हैं। तो इस पहलू से जमात को बहुत ज़रूरत है कि अपने निज़ाम में तवाज़ुन पैदा करे। बहुत सी जमातें बहुत अच्छे काम कर रही हैं बाद शोबों में, لیکن توازن نہ ہونے کی وجہ سے بعض شعبوں میں وہ پیچھے رہ جاتی ہیں. دوسری بات یہ بیان کرنے والی ہے کہ بارہا میں توجہ دلاتا ہوں لیکن معلوم ہوتا ہے لوگ بھول جاتے ہیں. دعا کا مضمون ایسا ہے جو ساری انسانی زندگی کی دلچسپیوں پر حاوی ہے, اور عمومی دعائیں نہیں بلکہ خاص معاملات کے متعلق خاص توجہ سے دعا کرنا ضروری ہوا کرتا ہے, اور اس کے نتیجے میں اس میں برکت ملتی ہے. اس لیے عمراء محض نظام کے خشک نگران نہ بنیں, بلکہ ایک زندہ نظام کے زندہ نگران بنیں, اور روحانی لحاظ سے ان کا دعا گو ہونا ضروری ہے, ان کا دعا پر ایمان رکھنا, کامل یقین رکھنا ضروری ہے, اور ہر مشکل کے وقت دعا کے ساتھ ان کو کام شروع کرنا چاہیے, اور دعا کے ساتھ مشکل کشائی کے لیے خدا کے حضور گرنا چاہیے. اس طرح آپ کے ہر شعبے میں خدا کے فضل سے غیر معمولی برکت پڑے گی. جو لوگ دعا کے مضمون کو بھولتے نہیں ان کے کاموں میں بے انتہا برکت ہوتی ہے. اور اس پہلو سے میں نے مثلا تبلیغی میدانوں میں بھی دیکھا ہے, جہاں عمراء صرف خشک نظام قائم کرتے ہیں ان کے تبلیغی نظام میں برکت نہیں پڑتی, جہاں دعا گو عمراء ہیں اور دعائیں کرتے بھی ہیں اور عاجزی کے ساتھ دوسروں کو بھی دعا کی تلقین کرتے رہتے ہیں, درخواستیں کرتے رہتے ہیں, ان کے ہاں غیر معمولی برکت پڑتی ہے. پس اپنے جماعتی نظام کو خشک مکینیکل دنیاوی نظام نہ بننے دیں, اس کو اپنے دعاؤں سے, اپنے آنسوؤں سے, اللہ کی محبت سے تر رکھیں. اگر آپ ایسا کریں گے تو آپ دیکھیں گے کہ آپ کے کاموں میں حیرت انگیز برکتیں پڑنی شروع ہو جائیں گی. آپ کے وقت میں برکت پڑے گی, آپ کے کاموں کے پھلوں میں غیر معمولی برکت پڑے گی, ان کے ذائقے میں برکت پڑے گی, ان کی مٹھاس میں برکت پڑے گی, ان کے باقی رہنے کی صلاحیت میں برکت پڑے گی. بس یہ دو نصیحتیں میں آپ کو کرنی چاہتا ہوں. یعنی نظام جماعت کے لحاظ سے توازن پیدا کرنے کی کوشش کریں, اور خدا کے نظام سے سلیقہ سیکھیں, اور اس عرش کو حاصل کرنے کی کوشش کریں جو ہر اچھے منتظم کے مقدر میں ہوا کرتا ہے. وہ نظام مکمل کر دیتا ہے اور پھر عرش پر بیٹھ جاتا ہے. لیکن آپ جس عرش پر بیٹھتے ہیں وہ خدا کے عرش کے قدموں میں رہے گا, اور جب تک دعا کے ذریعے اس کا خدا کے عرش سے تعلق قائم نہ ہو وہ عرش کامل نہیں ہو سکتا, یعنی آپ کا عرش, اور وہ بےمانی اور بے حقیقت ہو جائے گا. بس اس مضمون کو سمجھتے ہوئے عاجزی کے ساتھ دعائیں کرتے ہوئے آگے بڑھیں. اللہ تعالیٰ ہم سب کا حامی و ناصر ہو, اور ہمیں صحیح معنوں میں دین کا حقیقی عرفان عطا کرے, اور اس عرفان کے مطابق اپنی زندگیوں کو ڈھالنے کی توفیق عطا فرمائے. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهدہ اللہ فلا مضل له ومن یضلله فلا هادی له ونشهد ان لا الہ الا اللہ وحدہ لا شریک له ونشهد ان محمدا عبده ورسوله. عباد اللہ رحمكم اللہ, ان اللہ یامر بالعدل والاحسان وإيتاء ذی القربى وینہى عن الفحشاء والمنکر والبغی يَعِظُكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ. اذْكُرُوا اللَّهَ يَذْكُرْكُمْ وَادْعُوهُ يَسْتَجِبْ لَكُمْ وَلَذِكْرُ اللَّهِ أَكْبَرُ.